موضوع ہمارا فلسفہ دعا اور زیارت. اگرچہ فلسفہ دعا اور فلسفہ زیارت دو الگ الگ بہت وسیع موضوع ہیں، لیکن بہرحال موضوع رکھنے والوں نے ایک ساتھ رکھا ہے، اور ہم کوشش کریں گے کہ اس مختصر سے وقت میں اس موضوع پر ایک مختصر لیکن جامع گفتگو کی جائے. اچھا، ہمارے ذہنوں میں دعا اور زیارت کا ایک عجیب تصور ہے. مثلاً دعا کے بارے میں ہم یہ سمجھتے ہیں کہ دعا یعنی کسی چیز کا مانگنا، دعا یعنی چند الفاظ کا زبان پر جاری کرنا، دعا یعنی اپنی ضرورت کو پورا کر لینا. یہ ساری باتیں غلط نہیں ہیں، لیکن فلسفہ دعا یہ نہیں. اسی طرح سے زیارت کے بارے میں جو تصور ہے وہ یہ ہے کہ مزار پر حاضر ہونا، مزار کی طرف قدم بڑھانا، مزار پر پہنچ کر زری کو مس کرنا، وہاں پر پہنچ کر اپنی حاجتوں کو بھر لانا، یہ ایک تصور ہے. یعنی فلسفہ یہ سمجھا جاتا ہے کہ زیارت کا فلسفہ یہ ہے، لیکن حقیقت اس کے برعکس ہے. نہ فلسفہ دعا وہ ہے اور نہ فلسفہ زیارت یہ ہے. دعا یعنی دست نیاز کو بے نیاز کے سامنے بلند کرنا، دعا دو طرح کا احساس انسان کے اندر پیدا کرتی ہے. ایک احساس اس کے بارے میں ہے کہ جس سے دعا کی جاتی ہے، اور ایک احساس اس کا ہے جو دعا کر رہا ہوتا ہے. دو قسم کا احساس انسان کے اندر پیدا ہوتا ہے. ایک احساس اس کے بارے میں ہے جس سے دعا کرتا ہے، اور ایک احساس اپنے بارے میں ہے جو دعا کر رہا ہوتا ہے. اگر ہم یہ سمجھیں کہ دعا حاجتوں کو حاصل کر لینا ہے، صرف تصور دعا سے یہ ہو کہ ہمیں ایک ضرورت پڑی، ہمیں ایک مشکل پیش آئی، ہمیں ایک پریشانی لاحق ہوئی، ہم کسی مرض میں گرفتار ہو گئے اور ہم نے دعا کی کہ اے خدا مجھے اس مرض سے شفا دے دے، اے خدا اس مشکل سے ہمیں نجات دے دے. کیا ہمیشہ آپ جو مانتے ہیں وہ پورا ہو جاتا ہے؟ اگر نہیں ہوتا تو پھر فلسفہ دعا تو یہ نہ ہوا. بس اگر یہ نہیں ہے تو پھر کیا ہے؟ اگر میری حاجت پوری ہی نہیں ہونی تو پھر میں مانگوں کیوں؟ میں نے یہ نہیں کہا گیا اور آپ نے یہ نہیں سمجھا یا
यानी हमेशा ऐसा नहीं होता, लेकिन उसके बावजूद कि मेरी हाजत एक मसलहत के साथ पूरी होगी, मुझे कहा गया इस यकीन के साथ मांगो कि तुम्हें मिलेगा। लेकिन फर्क यह है कि क्या मिलना चाहिए और क्या मिला, इसमें फर्क है। क्योंकि यहां पर डिफरेंस बहुत ज्यादा है, छोटे बच्चे ही बैठे हैं, लेकिन मैं कोशिश करूंगा कि अपनी बात को बहुत वाजे और सादे अंदाज में बयान करूं। जब मैं दस्त नियाज बुलंद करता हूं तो जिसकी तरफ अपने हाथ उठाता हूं वो कौन है, उसकी मार्फत जरूरी है। मैंने किसी से कहा कि मुझे ये दे दो, मसलन आम जिंदगी में हमारे साथ ये होता है कि हम किसी से किसी चीज को मांगते हैं, ऐसे ही होता है ना। जब हम किसी से किसी चीज को मांग रहे होते हैं तो उस वक्त मांगते हैं जब हमें यकीन होता है कि ये वो चीज दे देगा, ऐसा ही है ना। अगर आपको यकीन ना हो तो आप क्यों मांगेंगे, नहीं मांगेंगे। बस अजीजो, दुआ का फलसफा यह है, दुआ का फलसफा यह है कि आप उस यकीन पर फाइज हो जाएं कि जिस यकीन के साथ आप उससे मांग सकें, आप उसकी मार्फत के साथ उसके सामने दस्ते नियाज को बुलंद करें। दुआ का फलसफा यह है कि आप खुदा की सिफात, बहुत बहुत सारी सिफात है, लेकिन पांच सिफतें ऐसी हैं कि अगर आप इन पांच सिफतों पे यकीन हासिल कर लें तो आपकी जिंदगी बदल जाएगी। दुआ दरअसल इन पांच सिफतों का यकीन दिलाना है। जिसके सामने आपने दस्ते नियाज बुलंद किया है वो कौन है, वो दानाए मुतलक है, वो हर चीज का जानने वाला है, हर चीज का, कोई एक चीज उससे पोशीदा नहीं, कोई एक चीज। वो ये भी जानता है कि देने की मसलहत क्या है, और ये भी जानता है कि ना देने का राज क्या है। दानाए मतलब है, अगर ये यकीन नहीं होगा, अगर ये यकीन नहीं होगा तो हम वो फलसफा हासिल नहीं कर सकते जो कि हासिल करना है। दानाए मतलब है, हर चीज का। एक शख्स हौज़ में, खूब में अक्सर लोगों ने उसका मुशाहिदा किया कि वो रोज़ाना जनाबे मासूमा के रोज़े पर आता था और एक चीज़ का सवाल बआवाज़े बुलंद किया करता था, बआवाज़े बुलंद यानी सब उसकी हाजत को सुना करते थे। आमतौर पर ऐसा नहीं होता, हम लोग हाजतें मांगते हैं तो अपने दिल में मांगते हैं, सही, लेकिन बीबी मासूमा के रोजे के सामने खड़े होकर बआवाज़े बुलंद मांगता था और गिरिया व जारी के साथ मांगता था, और अरसे दराज तक लोगों ने उसको देखा कि वो मांगता रहे। क्या मांगता था? गाड़ी मांगता था, यानी मांगता भी एक ऐसी चीज था जो लोगों को हैरत होती थी। बीबी मासूमा से चीख चीख के कहता था कि बीबी मुझे गाड़ी दे, اور ایک مدت تک منگدے سنگھ شناخت شدہ ایک شخصیت تھی. اور اس طرح سے اصرار کرتا تھا کہ بعض اوقات لوگ پریشان ہو جاتے تھے کہ گاڑی کے لیے علماء اس کو سمجھاتے بھی تھے لیکن باہر ہے اس کو ایک چیز سمجھ میں آ گئی تھی کہ مجھے یہ چاہیے میری ضرورت. اصرار در اصرار, اتنا اصرار کہ بعض لوگ کہتے ہیں, میں نے نہیں دیکھا لیکن میرے جانے سے پہلے کی بات, کہ بعض لوگ کہتے ہیں کہ سالوں لوگوں نے اس کو دیکھا کہ وہاں پر ایک وقت لوگوں نے مشاہدہ کیا کہ خوش خوش, بہت خوش و خرم حرم معصومہ آیا, سب میں مٹھائی تقسیم کر رہے کہ میری حاجت پوری ہوئی. ابھی چند دن نہیں گزرے تھے کہ وہ قم سے اصفہان جا رہا تھا, راستے میں اس کا اسی گاڑی میں ایکسیڈنٹ ہو گیا, ہو گیا. اگر آپ کو یقین نہیں ہے کہ آپ کس کے سامنے یہ ہاتھ بلند کر رہے ہیں, اس جگہ تک نہیں پہنچ سکتے. ایک ہمارے ایک بہت بڑی شخصیت علامہ امینی کا نام آپ نے سنا ہے, صاحب الغدیر, علامہ کی جو خدمت ہے پوری تاریخ علماء میں, میں یہ سمجھتا ہوں کہ جو خدمت آپ نے امیر المومنین کی ہے وہ کسی نے نہیں کی, کسی نے نہیں کی. امیر المومنین کو تاریخی مظلومیت سے باہر نکالا ہے, تاریخی مظلومیت سے, جس طرح سے غدیر کو چھپایا گیا تھا, ولایت کے مسئلے کو گھمبیر بنایا گیا تھا, علامہ امین نے اس کو اس سے باہر نکالا ہے. بہت بڑی خدمت ہے, بہت بڑی خدمت ہے. اب علامہ کے بہت سارے واقعات ہیں, اس وقت میرے پاس وقت نہیں ہے. علامہ کی کوئی حاجت تھی, اب دیکھیں کس کے پاس آ رہے ہیں, مشکل کشا کے پاس, اور کس کے پاس آ رہے ہیں, جس کے لیے اتنا بڑا کام کیا ہے. غدیر لکھیے, ایک جلد دو جلد قطور, 11 جلدیں جس میں صرف واقع غدیر کو ثابت کیا گیا, واقع غدیر کی عظمت کو بیان کیا گیا. آتے ہیں مولا سے, مولا کے روزے پر حاجت طلب کرتے ہیں, اصرار کرتے ہیں, بیٹھ جاتے ہیں وہاں پر. کافی دیر بیٹھ کے مولا کے واسطے سے آپ سے توسل کرتے ہوئے خدا سے اس حاجت کو طلب کر, حاجت پوری نہیں ہوتی. ایک دن دیکھتے ہیں کہ ایک دیہاتی عرب, بدو عرب کا بالکل عجیب و غریب حالت میں, اپنے پیدائشی فلج بچے کو لاتا, پیرالائز پیدائشی, اس کو لے کر آتا اور لا کے اپنے بچے کو مولا کی زری کے سامنے پیش کرتا ہے. کہتے ہیں کہ یا دل غوث, اے حاجتوں کو پورا کرنے والے, میرے اس بچے کو شفا دے. اور بے ادبی کے ساتھ کہتے ہیں میرے بچے کو شفا دے, اگر شفا نہیں دے گا تو. علامہ کہتے ہیں میں نے تھوڑی دیر میں دیکھا کہ وہ پیدائشی بالکل ایک گوشت کے لوتھڑے کی طرح ایک بچہ جو ہے نا, جس کے ہاتھ اور پیر دونوں فلج, سب فلج. میں نے دیکھا کہ یہ بچہ جو ہے وہ زری کے سامنے پڑا ہوا, آہستہ آہستہ اس نے حرکت شروع کی. اس کے پہلے دونوں ہاتھ سیدھے ہوئے, پھر دونوں پیر سیدھے ہوئے, اور وہ جو بالکل سکڑے ہوئے ہاتھ اور سکڑے ہوئے پیر تھے ان کے اندر گوشت آنا شروع, اور یہ بچہ اپنے پیروں پر کھڑا ہوا اور اس نے چلنا شروع کر دیا. لوگ چاروں طرف سے اس بچے پر ٹوٹ پڑے, خداموں نے اس کو محفوظ کیا, لے گئے. یہ منظر دیکھ کر علامہ امینی پریشان ہو, اور پریشانی کے عالم میں چند باتیں دل میں آئیں, اور وہ یہ تھیں کہ اے مولا, اتنی محنت, اتنی زحمت, علم کا حصول, تزکیہ, معرفت کا حصول سب کچھ کرنے کے بعد اتنا عرصہ حوضے میں لگایا, یہ سب کچھ کیا اور ہماری اتنی بھی حیثیت نہیں کہ ایک حاجت, اور یہ کاش کہ ہم بھی اس عرب کی طرح بدو ہوتے ہیں, جاہل ہوتے ہیں, تو آپ ہمیں بھی ادا کرتے اور ہم بھی اسی طرح مانگتے ہیں. یہ باتیں ذہن میں لے ہوئے اور مایوسی کے عالم میں روزے سے چلے گئے. رات کو سوئے, شب میں خواب میں امیر المومنین کو دیکھا. مولا آتے ہیں اور شفقت پدری کے ساتھ کہتے ہیں, اے عبدالحسین ہم سے غمگین ہو گئے. دیکھو ہم یہ چاہتے ہیں کہ تم ہمارے پاس آؤ, ہم یہ چاہتے ہیں کہ تم ہماری بارگاہ میں آ کر بیٹھو, ہمارے پاس آ کر وقت صرف کرو. دیکھو ہمیں تم سے محبت ہے عزیزو, حاجت کا مل جانا فلسفہ نہیں ہے, اس پروردگار کے قریب ہو جانا فلسفہ ہے. دعا کا فلسفہ, آج آپ کو کوئی چیز صحیح ہو کل ختم ہو جائے گی, لیکن یہ جو قربت حاصل ہوگی وہ دائمی, یہ دائمی. جب آپ دست نیاز بلند کرتے ہیں تو دراصل اس سے قریب ہو رہے ہوتے ہیں. فلسفہ اس سے قریب ہونا ہے, حاجت کا مل جانا فلسفہ نہیں ہے, اس بات کو ذہن میں رہنا چاہیے. بس اس کی پہلی صفت کیا ہے, وہ دارا ہے مطلب, وہ دانا ہے مطلب, اور دوسری صفت کیا ہے کہ وہ دارائے مطلق ہے, ہر چیز اس کے پاس ہے. ہر چیز, قرآن بہت ساری آیتیں, ان حاضر رزق کا نام مالہ بن نفاق, اس کا یہ جو ہمارا رزق ہے اس میں کوئی کمی نہیں ہے, کوئی کمی نہیں. زیارت رجب میں ایک جملہ ہے کہ فَإِنَّهُ غَيْرُ مَنْقُوصٍ مَا عَتَيْتَ, جو تو عطا کرتا ہے اس میں کوئی کمی نہیں ہوتی, تیرے خزانے میں کوئی کمی نہیں ہوتی جب تو عطا کرتا ہے, کوئی کمی نہیں ہوتی, اتنا غنی ہے. بس وہ دانائے مطلق دارائے مطلق, اس کا خزانہ بہت وسیع. تیسری صفت وہ توانائی مطلق ہے, ان اللہ علی کل شیء قدیر, ہر شے پر قادر ہے. اگر اس نے ارادہ کر دیا تو اس کی عطا کو کوئی روک نہیں سکتا, توانائی مطلق. یہ ہماری دنیا کی طرح نہیں ہے, کسی کو ضرورت ہے اور کسی کے پاس وہ ضرورت ہے لیکن بیچ میں کوئی آتا ہے اور اس کو روک دیتا ہے, نہیں دے سکتا. حتی ملکوں کے ساتھ ایسا ہوتا ہے, پاکستان کو گیس کی ضرورت ہے, ایران کے پاس گیس موجود ہے, دونوں برابر میں بیٹھے ہیں, پائپ لائن بارڈر تک آ چکی ہے, لیکن آپ لے نہیں سکتے. کیوں کیوں, آپ میں توانائی نہیں ہے, آپ میں جرأت نہیں ہے. ہماری ضرورت ہے لیکن ہم لے نہیں سکتے, اس لیے کہ ہمیں وہ توانائی نہیں ہے, وہ قدرت و طاقت نہیں ہے. لیکن خدا ایسا نہیں ہے, اس کے پاس توانائی ہے, طاقت ہے, قدرت ہے, جس کو عطا کرنا چاہے عطا کر سکتا ہے, کوئی رکاوٹ نہیں ڈال سکتا. تیسری صفت. چوتھی صفت, وہ شدید مہربان ہے, مہربان شدید, محبت شدید رکھتا ہے. ایسا نہیں ہوتا کہ آپ معصیت کریں اور کہ اچھا, جیسے ہمارے ساتھ ہوتے ہیں نا, ذرا سی ہمارے پاس اختیار ہو اور کوئی ہمارا نیچے والا کوئی ذرا سی نافرمانی کرے, کہتے ہیں اچھا میں دیکھتا ہوں بیٹا تمہیں بتاؤں گا, जो पोस्ट करते हैं, जो उससे फरार करते हैं, वो चाहते हैं कि वो आ जाए। जनाबी दाऊद से जुमला तारीख में नकल है कि या दाऊद लो ओलेमल मुदबिरून, ए दाऊद अगर वो लोग जिन्होंने मुझसे पोस्ट किया, मुझसे फरार कर रहे, अगर मेरे इश्तियाक को देख लें तो मेरे इश्तियाक को देखकर मर जाए, मैं उनका इतना मुश्ताक हूँ, चाहता हूँ कि वो मेरी तरफ आ जाए। वो लोग जो कि गुनाहगार हैं उनके बारे में खुदा कहता है कि قُلْ يَا عِبَادِيَ الَّذِينَ أَسْرَفُوا عَلَىٰ أَنفُسِهِمْ, سن کیا ہے انہوں نے اپنے نفس پر, لا تقنطوا من رحمت اللہ, دیکھو معصیت کی ہے پروردگار کی, نافرمانی کی ہے, لیکن وہ ان کو خطاب کر کے کہہ رہے ہیں دیکھو میری رحمت سے مایوس نہ ہو. ان اللہ یغفر الذنوب جميعا, खुदा तमाम गुनाहों को बख्श देता है. इन्नहु हुवल गफूर रहीम, वो गफूर भी है और रहीम भी, उसकी रहमत बहुत ज़्यादा है, मोहब्बत शदीद रखता है आपसे, मोहब्बत शदीद रखता है. लिहाजा आपकी नाफरमानी, आपकी मासियत बाइस नहीं बनती कि वो आपसे दुश्मनी करे, नाउज़ुबिल्लाह मिन ज़ालिक. जहाँ बैठते हैं और उससे कहते हैं अस्तग़फ़िरुल्लाह, गुनाहगार तरीन शख्स उसकी रहमत के शामिल हाल हो जाता है. ज़रा सी इस्तग़फ़ार को बड़े से बड़े गुनाहों के मुकाबले में कबूल कर लेता है. वो ज़ात है. बस ये दानाए मुतलक, ये दाराए मुतलक, ये तवानाए मतलब मोहब्बत शदीद रखता है. और पांचवी और आखिरी सिफत जो कि मैं बयान कर रहा हूँ, खुदा की आखिरी सिफत नहीं है, यह है कि ये जवाद है, बहुत ज्यादा बचने वाला है, बहुत ज्यादा बचने वाला है. इसके खजाना में कोई कमी नहीं है, देने में कोई आर नहीं है. ये बख्शता है तो बहुत ज़्यादा बख्शता है, बहुत ज़्यादा देता है. बस अजीज़ों ये पांच सिफात अगर हमारे जहन में हैं और इन पांच सिफात को जहन में रखते हुए यकीन के साथ अपने खुदा से मांगते हैं तो इसका फ़लसफ़ा ये है कि आप क़ुर्बत हासिल करेंगे. असल दुआ इसलिए है कि आप उस परवरदिगार की अजमत का एहसास करें. अब जब दस्ते न्याज उसकी तरफ उठाएं तो इस यकीन के साथ उठाएं कि वो बेनियाज है, वो बेनियाज है, वो अजीम है, वो ताकतवर है, वो मुझसे मोहब्बत रखता है और वो देने में बख़ील नहीं. ये एक एहसास है जो कि दुआ के वक्त मेरे अंदर पैदा होता है. और दूसरा एहसास ये है कि मैं फकीर महज हूँ. या अय्युहन नास अंतुमुल फुकरा इलल्लाह वल्लाहु हुवल गनीउल हमीद, है लोगो तुम फकीर महज हो. फकीर महज कैसे फकीर, कैसे फकीर, ये इंसान जो कि ज़रा सी ताकत और कुदरत पैदा करता है ये समझने लगता है कि मैं बहुत कुछ हो गया. फलसफा दुआ ये है कि यह आपको बताया जाए कि आप कुछ भी नहीं हो. आप बहुत बड़े सेठ हो, बहुत बड़े कारखानेदार हो, आपके जिस्म में बहुत बड़ी ताकत है, लेकिन देखो ये जान लो कि तुम अपनी जिंदगी का इख्तियार नहीं रखते. जिंदगी का इख्तियार तो बहुत दूर की बात है, अपने चलने फिरने का भी इख्तियार नहीं रखते. इतने फकीर हो, इतने फकीर हो. अगर कोई ये कहता है कि मैं चलता हूँ, मैं फिरता हूँ, मैं उठता हूँ, मैं बैठता हूँ, तो गलत है। आप जिस ताकत और कुदरत से उठते और बैठते हैं वो आपने हासिल नहीं की, उस परवरदिगार ने आपको दी। ये दिमाग जो कि आपके पूरे वजूद को चला रहा है, यहां तक कि पैर के अंगूठे को हिलाता है, अगर ये दिमाग ना हिलाए, ये भी मैंने बात की पैरालाइज, फरज होने की। फरज होने का मतलब क्या है? मतलब ये है कि इस दिमाग खराब है, इस दिमाग से वेन्स पूरे जिस्म में जा रही है, पत्ता पैर के अंगूठे को हिला रही है। अगर वो वेन मुनकता हो जाए, उसका राबता दिमाग से मुनकता हो जाए, तो इंसान उस उज्व को हिलाने के काबिल नहीं रहता। मुझे ये बताइए, इस दिमाग को चलाने में हमारा क्या किरदार है? क्या कर रहे हम, क्या कर रहे हैं? मेरा कोई रोल है इसमें? जब से मैं पैदा हुआ हूं और अब तक मैंने इस दिमाग को चलाने के लिए क्या किया? और अगर ये दिमाग रुक जाए तो मैं क्या कर लूंगा, क्या कर सकता हूं, कुछ कर सकता हूं? ये दिल मेरा धड़क रहा है, इस दिल की धड़कन मेरी जिंदगी की अलामत है, ऐसा है ना? हर लम्हे खून इस दिल में जा रहा है और साफ होकर बाहर निकल रहा है। इस दिल को धड़काने में मेरा क्या किरदार है, क्या किरदार है? कुछ भी नहीं। इस वजूद में पता नहीं कितने निजाम चल रहे हैं, इन निजामों को चलाने में मेरा क्या रोल है, मैं क्या कर रहा हूं? कुछ भी नहीं। बस जो कर रहा है वो खुदा है, इस बात का एहसास, इस बात का एहसास। बस अजान हो गई है। असल फलसफा खुदा की कुदरत और अपने फख्र का एहसास करते हुए खुदा के करीब होना, ये तो ना हाजतों का लेना, हाजतें मिल जाए बहुत अच्छी बात है, नहीं मिले तो मसलहत में है, मसलहत में है कि मुझे नहीं मिलनी चाहिए। इस समय कोई चाकू एक बच्चे को, कोई भी बाप हो, बच्चा पैर पटके सर मारे, अब चाकू उसके हाथ में नहीं देते, क्यों? क्योंकि आपको पता है खतरनाक है, खुदा भी आपकी हाजत पूरी नहीं करता, इसलिए कि आपके लिए खतरनाक है, मसलहत में। बस हाजत का पूरा होना फलसफा नहीं, खुदा तक पहुंचना फलसफा है। इसी तरह से ज़ियारत का भी मौका नहीं, खुदा से दुआ है खुदा हम सबको तौफीक दे कि इस एतकाफ में जो लोग आए हैं, जिनको तौफीक मिली है, वो इसकी बरकतों से फलसफा। अस्सलामु अलैकुम।